नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2080 साल असार 30 गते शनिबार, श्रावण कृष्ण पक्ष त्रयोदशी तिथि, तदनुसार जुलाई 15 सन् 2023, नेपाल सम्मत 1143। कार्यक्रम अखबारमा आज हामी सबैभन्दा पहिला गोर्खापत्र राष्ट्रिय दैनिकले अग्र पृष्ठमा प्रकाशित गरेको समाचारलाई लिँदैछौ। अमेरिकाका सहायक विदेश मन्त्री लुको एक दिने नेपाल भ्रमण, एमसीसी कार्यान्वयनसँगै नेपाल लाभान्वित शीर्षकमा गोर्खापत्रले अग्र पृष्ठमा समाचार प्रकाशित गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लुले शुक्रबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ। एक दिने भ्रमणका क्रममा उहाँ नेपाल आउनु भए लगत्तै प्रधानमन्त्री तथा अन्य उच्च स्तरीय भेटवार्तामा व्यस्त रहनुभयो। भेटमा भएका कुराकानीमा नेपाल सरकार र अमेरिकी सरकारको अनुदान सहयोग रहने मिलेनियम च्यालेन्ज कर्पोरेशनको कार्यान्वयन र हालसम्म भएको प्रगतिमाथि उहाँको उच्च चासो रहयो। प्रधानमन्त्री प्रचण्डसँग उहाँले परियोजना कार्यान्वयनमा जान लागेको र नेपाल सरकारले त्यसका लागि गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। नेपाली जनता र सरकारको लाभसँग जोड़िएको उताले नेपालको विकासमा ठोस टेवा पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता सेवा लम्सालले उहाँहरूको भेटवार्तापछि भन्नुभयो, नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्ध प्रगाढ र बलियो बनाउने विकास परियोजनामा सहयोग र सहकार्य तथा मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनाको सन्दर्भमा छलफल भएको छ। त्यसैगरी यो समाचारमा उपशीर्षक रहेको छ, समवेदना प्रकट। सीता दाहालको निधन भएपछि पत्नी शोकमा रहनुभएका प्रधानमन्त्री प्रचण्डसँग भेट्न सहायक विदेश मन्त्री लु निवासमै पुग्नु भएको हो। उहाँले सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै पुष्पगुच्छ चढ़ाउनु भई मौन धारण गर्नुभयो। साथै उहाँले प्रधानमन्त्री पत्नी दाहालको निधनले आफू निकै दुखी भएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई सान्त्वना दिँदै परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो। त्यसैगरी अर्को उपशीर्षक रहेको छ, उच्च स्तरीय भेटवार्ता। अमेरिकी सहायक विदेश मन्त्री लुले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टै शिष्टाचार भेट गर्नुभयो। भेटमा नेपाल र अमेरिका बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको भेटपछि पूर्व प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो। नेपालको विकास, शान्ति, लोकतन्त्र प्रवर्धनमा सहयोग पुर्याएकोमा अमेरिका सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो। त्यस्तै सहायक विदेश मन्त्री लुले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गर्नुभयो। उहाँले एमसीसी परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको जानकारी नेता ओलीलाई गराउनुभयो। एमाले अध्यक्ष ओलीले कार्यान्वयन चरणमा प्रवेश गरेकोमा अमेरिका सरकारलाई धन्यवाद पनि ज्ञापन गर्नुभयो। अमेरिकाका सहायक विदेश मन्त्री लुको एक दिने नेपाल भ्रमण, एमसीसी कार्यान्वयनसँगै नेपाल लाभान्वित शीर्षकमा गोर्खापत्र दैनिकले अग्र पृष्ठमा प्रमुख समाचार प्रकाशित गरेको छ। गोर्खापत्रको अग्र पृष्ठमा प्रकाशित अर्को समाचार लिँदैछौ, भानुभक्तबाट एकताको प्रबोधन। उप प्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रिय एकता प्रबोधन गर्न आदिकवि भानुभक्त आचार्यबाट प्रेरणा लिनुपर्ने बताउनु भएको छ। भानु जयन्तीका अवसरमा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको सांस्कृतिक एकताको प्रबोधन तथा नेपाली भाषाको विकासमा आदिकवि आचार्यको योगदानबारे चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, आदि कविले नेपाली भाषालाई घर घरमा स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै नेपालको सांस्कृतिक एकताको प्रबोधन पनि गर्नुभयो। सांस्कृतिक एकताका निम्ति आदि कविको योगदान अविस्मरणीय छ। उहाँले आदि कविकै कारण आज नेपाली भाषा हामी सबैको मुख्य सम्पर्क भाषा बनेको र सबैलाई जोड्ने माध्यम बनेको बताउनुभयो। गृहमन्त्री श्रेष्ठले आदि कवि भानुभक्तले न्याय र जीवनको सार्थकताका पक्षमा आवाज उठाएर हरेकको जीवनलाई सार्थक बनाएको कुरा पनि बताउनुभयो। भानुभक्तबाट एकताको प्रबोधन गोर्खापत्र दैनिकले अग्र पृष्ठमा समाचार प्रकाशित गरेको छ। डाक्टरी पढ़ाउँदै स्थानीय सरकार कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रमुख समाचार प्रकाशित गरेको छ। सुर्खेतको लेकबेसी नगरपालिका एकका नेत्र प्रसाद पौडेललाई एउटै चिन्ताले छोपिराख्थ्यो। डाक्टर बन्ने सपना हुर्काइरहेको छोराका लागि त्यतिका ठूलो खर्च कसरी बिहोर्न सकुला। पढ़ाईमा अब्बल छोराको सपना पूरा गर्न भएभरको जमीन बेच्न तयार हुनुभएका उहाँलाई गाउँपालिकाले एमबीबीएस पढ़ाउन छात्रवृत्ति दिने सूचना निकाल्यो। अनित नेत्रले नसोचेको कुरा भयो। छोरा नितेश नगरपालिकाको खर्चमा काभ्रेको धुलीखेल स्थित काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्समा एमबीबीएस अध्ययन गरिरहनु भएको छ। उहाँलाई एमबीबीएस पढ़ाउँदा लाग्ने खर्च नगरपालिकाले बेहोर्नेछ भने त्यस बापत उहाँले 5 वर्ष सोही स्थानमा गई सेवा गर्नुपर्नेछ। स्थानीय सरकारकै बजेटमा पढ़िरहेको छोराले पढ़ाई सकेपछि गाउँकै सेवा गर्नेछ नेत्र भन्नुहुन्छ। त्यो भन्दा खुशीको कुरा हाम्रा लागि के नै हुन सक्छ र कर्णालीका अस्पताल र स्वास्थ्य संस्थाहरूमा डाक्टर पढ़ाउन आउन नमान्ने समस्या हल गर्न स्थानीय सरकारले विद्यार्थीलाई छात्रवृत्तिमा डाक्टर पढ़ाउन शुरू गरेका हुन्। केही पालिकाले पूर्ण शुल्क तिरेर डाक्टर पढ़ाइरहेका छन् भने केहीले आंशिक शुल्क बेहोरिरहेका छन्। यस्तो अभ्यासले गाउँघरमै सिंहदरबारको प्रत्याभूति मात्र भइरहेको छैन, भविष्यका निम्ति स्थानीय तहको स्वास्थ्य सेवा बलियो बनाउने सम्भावना पनि शुरू भएको छ। डाक्टरी पढ़ाउँदै स्थानीय सरकार कान्तिपुर दैनिकले अग्रपृष्ठ समाचार प्रकाशित गरेको छ। लम्पी स्किन बारे जानकारी गराउन सभामुखको निर्देशन। रोग नियन्त्रणको अवस्था रहेको छ। कृषि मन्त्री आज गोर्खापत्र दैनिकले भित्री पृष्ठमा यो समाचार प्रकाशित गरेको छ। देशभर पशुमा महामारी रोगका रूपमा फैलिएको लम्पी स्किनका बारेमा प्रतिनिधि सभाको ध्यानाकर्षण भएको छ। यस विषयमा शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदले सरकारलाई ध्यानाकर्षण गराउनु भएको हो। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लम्पी स्किन रोगको नियन्त्रणका बारेमा जानकारी गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ। लम्पी स्किन रोग नियन्त्रण गर्नका लागि मन्त्रालयबाट हालसम्म के कति प्रयास भएका छन् जानकारी गराउन उहाँले निर्देशन दिनुभयो। प्रतिनिधि सभाका सभामुखले त्यसरी निर्देशन दिएपछि कृषि मन्त्री डाक्टर बेदुराम भूषालले गोर्खापत्रसँग कुरा गर्दै भन्नुभयो, सभामुखज्यूले दिनुभएको निर्देशनका बारेमा मेरो ध्यानाकर्षण भएको छ। संसदमा सांसदले उठाउनु भएको विषयमा पनि मेरो ध्यानाकर्षण भएको छ। मन्त्रालयले त्यसको जवाब तयार गरेर उपयुक्त समयमा संसदलाई जानकारी गराउनेछ। लम्पी स्किन बारे जानकारी गराउन सभामुखको निर्देशन। रोग नियन्त्रणको अवस्थामा रहेको छ कृषि मन्त्री। गोर्खापत्र दैनिकले आज भित्री पृष्ठमा समाचार प्रकाशित गरेको छ। लम्पी स्किन रोग बारेकै प्रसंगलाई आज कान्तिपुर दैनिकले पनि भित्री पृष्ठमा समाचार प्रकाशित गरेको छ। लम्पी रोगबारे सड़कदेखि सदनसम्म आलोचना समाचार शीर्षक रहेको छ। महामारीको रूप लिएको लम्पी स्किन रोगबारे सड़कदेखि सदनसम्म आवाज उठ्न थालेको छ। असार 25 7,64,638 पशुमा देखिएको रोगबाट 26,941 पशु चौपाया मरेका छन्। यस्तो अवस्था अझै बढ़न सक्ने सरकारकै निकायहरूले बताए पनि रोग नियन्त्रणमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तदारूकता नदेखाएपछि किसानदेखि सांसदसम्मले आलोचना गरेका हुन्। गाई वस्तुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण र क्षतिपूर्तिको माग राख्दै असार 27 पशु सेवा विभागमा धरना दिएको थियो। राष्ट्रिय किसान सञ्जालले शुक्रबार पुनः पत्रकार सम्मेलन गरेरै विरोध गरेको छ। शुक्रबारै प्रतिनिधि सभा बैठकमा समेत लम्पी स्किन रोगको विषयले प्रवेश पाएको छ। लम्पी रोगबारे सड़कदेखि सदनसम्म आलोचना शीर्षकमा कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ। अस्थिरतालाई मलजल गर्दै प्रमुख दल कान्तिपुरको समाचार शीर्षक रहेको छ। प्रमुख राजनीतिक दलको केन्द्रीय सिन्डिकेटका कारण कोशी प्रदेश सरकार संकटमा परेको छ। कोशीमा सत्ता गठबन्धन र प्रतिपक्षी दल दुवैको बहुमत नपुगेपछि अब सरकारको भविष्यमाथि प्रश्न उठेको छ। प्रदेश सभाका सभामुख बाबुराम गौतमले नै गठबन्धन सरकारको पक्षमा हस्ताक्षर गरेपछि उत्पन्न विवाद सर्वोच्च पुगेर सरकार काम चलाउमा परिणत भएको छ। कोशी प्रदेशबाट अस्थिर राजनीतिको शुरूआत भएको छ। स्थायी राजनीतिको गफ गर्दै आएका राजनीतिक दलले सत्ता स्वार्थका लागि पुनः अस्थिर राजनीतिलाई मलजल गरेको उदाहरण हो यो। कोशीमा 93 सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धन कांग्रेसका 29 माओवादीका सभामुख सहित 13 एकीकृत समाजवादीका 4 र जसपाका 1 सांसद गरी 47 छन्। प्रतिपक्षमा एमालेका 7 र रापरपाका 6 गरी 46 सांसद रहनु भएको छ। सभामुख गौतमले बहुमत पुर्याउन हस्ताक्षर गरेपछि कांग्रेसका उद्धव थापा असार 21 मुख्यमन्त्री बन्नु भएको थियो। रापरपाले सत्ता गठबन्धनलाई समर्थन नगरेसम्म कोशी सरकारले विश्वासको मत पाउने अवस्था छैन। एमाले र रापरपा गठबन्धन बन्यो भने पनि 1 सीट रहेको जसपाको समर्थन नभएसम्म सरकार बन्न सक्ने सम्भावना छैन। अस्थिरतालाई मलजल गर्दै प्रमुख दल कान्तिपुर दैनिकले आज भित्री पृष्ठमा यो समाचार प्रकाशित गरेको छ। मीटर ब्याज विधेयकको विपक्षमा जसपा शुक्रबार विधेयक पारितका लागि कार्यसूचीमा नराखिएको भन्दै प्रतिपक्षी एमाले र रासोपाद्वारा सरकारको आलोचना। सत्ता गठबन्धनकै एक घटक जनता समाजवादी पार्टी जसपाले मीटर ब्याज सम्बन्धी विधेयक जस्ताको त्यस्तै पास गर्न नसक्ने जनाएपछि उक्त विधेयक अलपत्र पर्ने भएको हो। राष्ट्रिय सभाबाट पारित भइसकेको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक भूत प्रभावी भएको बहाना निकालेर जसपाले साहुको पक्षमा विधेयक बनाउनु पर्ने शर्त अघि सारेको छ। कान्तिपुरले लेखेको छ, सत्ता गठबन्धन बीच नै विधेयकलाई लिएर मतभेद देखिएपछि यसको लाभ मीटर ब्याजीलाई नै पुग्न सक्ने संशय बढ़ेको हो। सत्ता गठबन्धनमा रहेको जसपाले नै विरोधमा उत्रिएपछि उक्त विधेयक पारितको प्रक्रियाबाट पछाइएको छ। जसपाको विरोधपछि सरकार पनि विधेयक अगाडि बढ़ाउन हस्किएको छ। विधेयकमा ऋणको लिखित स्थानीय तहबाट 6 महिनामा प्रमाणित गर्नुपर्ने, कसुरजन्य कार्य गरेमा 7 वर्ष जेल र 70,000 रूपियाँ जरिमाना हुनुपर्ने सरकारको प्रस्ताव गलत भएको भन्दै जसपाले संशोधन हालेको छ। मीटर ब्याज विधेयकको विपक्षमा जसपा शुक्रबार विधेयक पारितका लागि कार्यसूचीमा नराखिएको भन्दै प्रतिपक्षी एमाले र रासोपाद्वारा सरकारको आलोचना शीर्षकमा कान्तिपुर दैनिकले खबर प्रकाशित गरेको छ। ललिता निवासको 143 रोपनी जग्गा हिनामिना प्रकरण सीआईबी छानबिनमा छन् 376 आरोपी। 2049 141, 2062 26, 2067 86, 2069 123 जनाको संलग्नता रहेको निष्कर्ष नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। 4 चरणमा गरी ललिता निवास क्याम्पको 143 रोपनी सरकारी जग्गा हिनामिना काण्डमा प्रहरीले 300 भन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ। तत्कालीन मन्त्री सचिव कर्मचारी बिचौलिया जग्गा धनी तथा नक्कली मोहीहरू छानबिनमा परेका छन्। ललिता निवास प्रकरणमा प्रहरीले आरोपीलाई पक्राउ गरी विस्तृत अनुसन्धान थालेको 18 दिन भएको छ। यो अवधिमा 17 जना पक्राउ परेका छन्। एकैपटक पक्राउ गर्दा बयान गर्न समस्या हुने भएकाले प्रहरीले क्रमसँगै पक्राउ गरिरहेको छ। यो हिनामिनामा संलग्न 300 भन्दा धेरै अझै फरार रहेका छन्। केही त विदेश भागिसकेको प्रहरीको स्रोतले बताएको छ। पक्राउ पर्नेमा कृष्ण बहादुर राउत सचिव, सुधीर कुमार शाह पूर्व निर्वाचन आयुक्त, मीन बहादुर गुरूङ व्यवसायी, धर्मप्रसाद गौतम मालपोत विभागका पूर्व अधिकृत, लोकहरि घिमिरे समरजंग कम्पनीका पूर्व प्रमुख, रमेश पोखरेल समरजंग कम्पनीका पूर्व प्रमुख, शिवजी भट्टराई पूर्व ओडा सचिव, गोपाल कार्की पूर्व नासु, देवनारायण मर्जन नक्कली मोई, ध्रुव प्रसाद अर्याल नापी सर्वेक्षक, घमान कुमार कार्की नापिका पूर्व कर्मचारी बाबुराजा महर्जन नक्कली मोई रूद्रबहादुर श्रेष्ठ पूर्व सहसचिव विनोद पौडेल समरजंग कम्पनीका पूर्व लेखापाल बालकृष्ण श्रेष्ठ पूर्व उपसचिव योगराज पौडेल मालपोतका पूर्व नासु र नारायणराज मिश्र मालपोतका पूर्व खरिदार रहेका छन्। यस प्रकरणमा 2049 मन्त्री परिषदको निर्णय गलत व्याख्या गरी 112 रोपनी 4 आना हिनामिना भएको थियो। त्यस्तै 2062 छोट दर्ताको नाममा 12 आना 2067-67 विशिष्ट व्यक्तिको निवास विस्तारका नाम 25 रोपनी तथा 2069 पशुपति टिकिन्छा गुठी खड़ा गरेर थप 5 रोपनी जग्गा व्यक्तिको नाममा लगिएको थियो। यी चार चरणका हिनामिना प्रकरणमा सीआईबीले छुट्टा छुट्टै अनुसन्धान अधिकृत तोकेर अनुसन्धान गरिरहेको छ। ललिता निवासको 143 रोपनी जग्गा हिनामिना प्रकरण सीआईबी छानबिनमा छन्। 376 आरोपी नयाँ पत्रिका दैनिकले आज अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। ललिता निवासकै प्रकरणलाई आज अन्नपूर्ण पोस्ट दैनिकले पनि अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। जसले खोले ललिता निवासको फाइल समाचार शीर्षक रहेको छ। राणाहरूकी इष्टदेवी हुन् ललिता, उहाँकै नामबाट बन्यो। बालुवाटारमा ललिता निवास, त्यही सरकारी जग्गा व्यक्तिको नाममा हडपियो। सरकारी जग्गा हडपेपछि दोषी प्रमाण जुटाउँदै अड्डा अदालत आउनुभयो। अधिवक्ता युवराज कोइराला, उहाँले के कसरी दोषी प्रमाण संकलन गर्नुभयो र ललिता निवासको जग्गा फिर्ता गराउन पहल गर्नुभयो। जसले खोल्नुभयो ललिता निवासको फाइल शीर्षकमा आज अन्नपूर्ण पोस्ट दैनिकले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग छोटकरीमा। आज नागरिक दैनिकले प्रहरीमा 30 सेवाको 31 राजनीतिक शीर्षकमा समाचार प्रकाशित गरेको छ। नेपालमा नयाँ संविधान जारी हुनु अघिदेखि नै प्रहरी ऐन 2012 प्रतिस्थापन गर्ने र नयाँ ऐन जारी गर्ने विषय पटक पटक उठ्दै आएको छ। अझै प्रहरी महानिरीक्षकको बढ़ुवा र प्रहरीमा नयाँ दरबन्दी थप गर्ने बेलामा यस्तो विषयले संचार माध्यममा प्राथमिकता पाउने गरेको छ। प्रहरी नियमावलीमा भएको प्रावधानलाई टेकेर सरकारले प्रहरीमा हाल कायम रहेको 30 सेवा अवधि हटाउने कि राख्ने भन्ने विषयमा व्यापक बहस र विवाद हुने गरेको छ। प्रहरीमा 30 सेवाको 31 राजनीति समाचार शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। अब विभिन्न राष्ट्रिय दैनिक पत्र पत्रिकाले प्रकाशित गरेका आर्थिक प्रसंग छोटकरीमा। किसानलाई मल पाउनै सकस, आज अन्नपूर्ण पोस्ट दैनिकले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। जिल्ला भरका खेतमा रोपाई गर्ने यस बेला किसानले मल नपाउँदा चिन्तामा परेका छन्। उनीहरू मल नपाउँदा जति पनि मूल्य तिर्न तयार भए पनि पाउन भने मुस्किल छ। किसानलाई मल पाउनै सकस, गोर्खा जिल्लाको प्रसंगलाई समाचारका रूपमा आज अन्नपूर्ण पोस्ट दैनिकले प्रकाशित गरेको छ। सुदूरपश्चिम प्रदेशको समाचार रहेको छ। बजेट संकट चुलिँदै विरूद्धमा सत्तापक्षकै सदस्य सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष 2080-81 बजेट संशोधन नगरी स्वीकार गर्न नसक्ने प्रदेशसभा सदस्यले बताउनु भएको छ। प्रदेशसभा सदस्यले बजेटमाथिको छलफलमा आफ्ना धारणा राख्दै बजेट संशोधनको पक्षमा जोरदार आवाज उठाउनु भएको हो। सरकारले ल्याएको बजेटमा सत्तापक्षकै प्रदेशसभा सदस्यको समर्थन देखिएको छैन। प्रतिपक्षी भन्दा कड़ा रूपले सत्तापक्षकै सदस्यले बजेटको विरोध गरिरहनु भएको छ। बजेटको संकट चुलिँदै विरूद्धमा सत्तापक्षकै सदस्य गोर्खापत्र दैनिकले भित्री पृष्ठमा समाचार प्रकाशित गरेको छ। चेक बाउन्सदेखि सहकारी ठगी दोब्बरले बढ़ो, नागरिक दैनिकले भित्री पृष्ठमा यो समाचार प्रकाशित गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले सहकारीका बचतकर्ताको करोड़ौं रूपियाँ हिनामिना गरेको आरोप लागेपछि फरार रहेका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा सहित कर्मचारी रमेश खैजू, शिवप्रसाद पौडेल र रसना साक्केलाई पक्राउ गरो। प्रहरी टोलीले शिवशिखर बहुउद्देश्य सहकारीका 168,725 जना निक्षेपकर्ता सदस्यहरूले जम्मा गरेको 10,70,76,37,586 रूपियाँ र तुलसी बहुमुखी सहकारीका 21,154 जना निक्षेपकर्ता सदस्यहरूले जम्मा गरेको 1,45,75,00,000 रूपियाँ रकम हिनामिना गरेर कानून विपरीत आफ्ना विभिन्न कम्पनी तथा फर्ममा लगानी गरेको फेला पारेपछि उनीहरूलाई पक्राउ गरी कार्यवाहीको प्रक्रिया शुरू भएको छ। चेक बाउन्सदेखि सहकारी ठगी दोब्बरले बढ़ो, शहरी क्षेत्रमा सञ्चालित ठूलो परिणामका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरू समस्यामा पर्ने जोखिम धेरै देखिएको छ। नागरिक दैनिकले यो समाचार प्रकाशित गरेको छ। चालू आर्थिक वर्षमा कुन प्रदेशले कति गरे खर्च, सबैभन्दा बढ़ी खर्च गर्नेमा कोशी, कुल तथा पूँजीगत खर्च मधेस प्रदेश पछाडी, चालू खर्चमा भने पछि परुल, लुम्बिनी। नयाँ पत्रिका दैनिकले आर्थिक पृष्ठमा यो समाचार प्रकाशित गरेको छ। देश संघीयतामा गएसँगै प्रदेश सरकारले पनि विकास निर्माणका काम तथा प्रशासन सञ्चालनका लागि बजेट ल्याउन थाले। विकासको सहजताका लागि भौगोलिक हिसाबलाई समेटेर बनाइएका प्रदेशहरू पनि बजेट खर्चमा भने नयाँ तथा प्रभावकारी प्रमाणित हुन भने सकेका छैनन्। सरकारी बजेट खर्चले पनि देशको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ, तर साथै प्रदेशमा भएको बजेटको खर्च हेर्दा अत्यासलाग्दो अवस्था देखिएको छ। यो समाचारमा विभिन्न प्रदेशले खर्च गरेको तथ्याङ्कलाई समेत उल्लेख गरेको छ। कोशी प्रदेशको 37,76,00,000,000 बजेट मध्ये पूँजीगततर्फ 84.84% खर्च भएको छ भने चालुतर्फ 79.43% खर्च भएको छ। मध्य प्रदेशको 47,24,00,000,000 बजेटमा 51.94% विकास खर्च भएको छ। गण्डकी प्रदेशको 35,91,00,000,000 बजेट मध्येमा 68.96% पूँजीगत खर्च भएको छ। बागमती प्रदेशको 70,93,00,000,000 बजेट मध्येमा विकासतर्फ 67% खर्च भएको छ। लुम्बिनी प्रदेशले 42,63,00,000,000,000 बजेट ल्याएकोमा पूँजीगत खर्च 72.48% भएको छ। त्यसै गरी कर्णाली प्रदेशले 32,97,00,000,000,000 बजेट ल्याएकोमा पूँजीगत तर्फ 64.54% खर्च भएको छ। त्यसै गरी सुदूरपश्चिम प्रदेशले 35,08,00,000,000,000 बजेट ल्याएकोमा 63.22% पूँजीगत खर्च गरेको छ। चालू खर्चको प्रतिशत भने विकास खर्चको भन्दा बढ़ी नै रहेको छ। चालू आर्थिक वर्षमा कुन प्रदेशले कति गरे खर्च, नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा समाचार प्रकाशित गरेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिसकेको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।